गुड मर्निङ, नमस्ते, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम बस्त मनोवराज धानुक, हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर सबैको ध्यान हुनुपर्छ। अहिले जुन किसिमको बाढी प्रकोप आयो, यसले चाहिँ धेरै जनताको घरबार विहीन बनाएको छ। धेरै जनता अहिले पनि राहत खोजिरहनु भएको छ, तर राहत सङ्कलन भयो तर राहत वितरण भएन भनेर धेरै जनताले भन्नुभएको छ। केही जनताले फोन पनि गर्नुभएको छ, नवराजी यो विषयलाई उठाइदिनु पर्यो, त्यो विषय हामी भोलिको तातो बहस बनाउँदैछौँ। वास्तवमै पीडितले पाउनुपर्छ, सङ्कलन भएका छन्, हस्तान्तरण भए, तर हस्तान्तरण भएर पनि अहिले भोलि कहीँ कतै पहुँच बाला र हुने खाने केही क्षति कम भएका तर धेरै राहत पाउने सम्भावना देखिन्छ, त्यस्ता नहुन दिन हामी भोलिको आवाज उठाउँदैछौँ। र तपाईँहरूलाई पनि म आग्रह गर्छु, प्रशासन, रेड क्रस, विभिन्न निकायलाई म आग्रह गर्छु, राहत सङ्कलन गरिसक्नु भएको छ, धेरै एनजिओ आइएनजिओ विभिन्न सङ्घ संस्थाले हस्तान्तरण गरिसक्नु भएको छ, त्यो हस्तान्तरण भएको राहतलाई चाहिँ तुरन्त युद्ध स्तरमा अन द स्पोट तपाईँहरूलाई वितरण गर्नुपर्छ। यही भन्छु म, आजलाई मैले अलिकति फरक विषय जोडेको छु तर यो पनि विषय एउटा तातो बहसको विषय हो। र आज मैले आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुखलाई मैले स्टुडियोमा निमन्त्रणा गरेको छु। धेरै करहरू बुझाउनुपर्छ, वास्तवमा कर भनेको कुरा करलाई डर होइन, एउटा यो भर हो, राज्यका लागि तिरिने करले चाहिँ मान्छेलाई चाहिँ एउटा भरोसा जगाउनुपर्छ भन्ने हामी लाग्छ, हामीलाई लाग्छ। यो विषय हामीले आज उठाइरहेका छौँ र धेरै जनताले अहिले ब्याङ्किङ सिस्टम भएपछि र व्यावसायिक करदेखि लिएर मूल्य अभिवृद्धि कर, घर कर, पारिश्रमिक कर, पुँजी कर, धेरै करहरू बुझाउनुपर्छ। धेरै यहाँहरूलाई थाहा छ, आयकर, पुँजी कर, जुन किसिमले हामीले यी सब कुराहरू गर्दैछौँ, मूल्य अभिवृद्धि करहरू, सम्पत्ति करहरू, धेरै कुराहरू बुझाउनुपर्ने हुन्छ र यो बुझाइरहँदा धेरै कठिनाइहरू जनताले भोग्नु परेको छ। र गत वर्ष जुन चाहिँ 73-74 लागि उहाँहरूले कति आय गर्नुभयो अर्थात् कर सङ्कलन गर्नुभयो र आगामी आर्थिक वर्ष 74-75 लागि यो जुन चालु वर्ष छ यसका लागि अनुमानित रूपमा उहाँहरूले करको दायरा कति कायम गर्नुभएको छ, यिनै विषयमा केन्द्रित रहेर आजको तातो बहस गर्दैछु। यो तातो बहस सुनिरहँदा तपाईँलाई पनि कुनै जिज्ञासा, प्रश्न र तपाईँभित्र कुनै समस्या छन् तपाईँले भन्न चाहनुहुन्छ भने आन्तरिक राजस्व कार्यालयका प्रमुख आज हामीसँग हुनुहुन्छ कृष्ण बहादुर बोरा, उहाँसँग तपाईँले टेलिफोन गर्न सक्नुहुन्छ 091410216 को लाइन यहाँहरूको लागि खुला गर्दै। आजका अतिथि प्रमुख कर अधिकृत आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख हुनुहुन्छ कृष्ण बहादुर बोरा, उहाँलाई म वेलकम गर्छु। बोराजी नमस्ते, वेलकम।
नमस्कार सर, धन्यवाद सर।
आराम हुनुहुन्छ?
एकदमै आराम छ।
एट फर्स्ट त यहाँलाई बधाई दिउँ कि ठिकै छ भनौँ, केही प्रगति उन्नति के भएको छ अलिकति यहाँबाट मैले सुरु गरेँ, किनभने गत आर्थिक वर्ष 73-74 अनुमानित रूपमा तपाईँहरूले लिएको लक्ष्यलाई मिट गरिसक्नु भएको छ होइन?
अब राजस्वको लक्ष्य जुन हामीलाई चाहिँ नेपाल सरकारले आर्थिक वर्ष 73-74 लागि दिएको थियो, त्यो लक्ष्यमा हामीले लक्ष्यभन्दा बढी चाहिने प्रगति हासिल गरेका छौँ। त्यस सन्दर्भले हेर्दाखेरि चाहिँ यहाँहरूले बधाई दिँदाखेरि पनि हुन्छ,
बधाई नै दिन खोजेको मैले चाहिँ जुन किसिमले। अब कृष्णबहादुर बोरा सर, कति सङ्कलन गर्नुभयो सर गत वर्ष तपाईँहरूले?
आर्थिक वर्ष 73-74 हामीलाई साबिकमा 1,76,00,00,000 राजस्व उठाउने चाहिने लक्ष्य दिएको थियो।
हजुर।
त्यसलाई फेरि आर्थिक वर्षको अन्त्यतिर आएर संशोधन गरेर त्यसलाई बढाएर 1,94,67,88,000
कति भन्नुभयो,
1,94,67,88,000 को लक्ष्य चाहिँ हामीलाई प्राप्त भएको थियो। त्यस लक्ष्यमध्ये हामीले चाहिँ असार चाहिँ नै समाप्त हुँदा अर्थात् आर्थिक वर्ष 73-74 समाप्त हुँदा हामीले 2,36,26,000 अर्थात् लक्ष्यभन्दा करिब 3% चाहिँ नै कलेक्सन गर्न सफल भयौँ। त्यस हिसाबले चाहिँ नै अब संशोधित लक्ष्यभन्दा पनि बढी हामीले राजस्व सङ्कलन गरेका छौँ।
यसले के देखाउँछ, जनताले कर तिर्ने बानी बसिसक्या हो कि होइन, अब चाहिँ करले चाहिँ हामीलाई छोड्दैन है, यो भने त डर हो, यस्तो फिलिङ आयो जनतामा, के रहेछ खास यो करको कलेक्सनले पनि एउटा तपाईँहरूलाई चाहिँ दियो होला नि त?
होइन, यसको यसको यसले केही सङ्केत त गर्छ नै, किन भन्दाखेरि कर भनेको कुरा रहरले तिर्ने विषय छैन होइन। यो अब शब्द नै यस्तो छ कि कर भनेपछि अलिकति चाहिँ करकाप डर धाक अथवा चाहिँ तपाईँको दबाबमा तिर्नुपर्ने विषय हो कि भन्ने जस्तो पनि देखिन्छ होइन। अब वास्तवमा चाहिँ के हुन्छ भने अब कर पनि दुई किसिमका छन् कि, यहाँ अलिकति कुरो
गर्नुपर्दाखेरि
अब जस्तो एउटा प्रत्यक्ष कर छ, एउटा अप्रत्यक्ष कर छ होइन। प्रत्यक्ष कर भनेको व्यक्ति जसले चाहिँ आय आर्जन गर्छ उसले आफ्नो आयबाटै कटाएर चाहिँ तिर्नुपर्ने हुन्छ, भनेको मतलब जस्तो आयकर चाहिँ के हो भने प्रत्यक्ष करको उदाहरण हो। अब मान्छेले चाहिँ लगानी गरेको हुन्छ, आय आर्जन गर्छ होइन, आय आर्जन गरिसकेपछि उसले यति मेहनत गरेको हुन्छ कि त्यो चाहिने आर्जित चाहिने रकमलाई चाहिँ सकेसम्म तिर्न नपरे हुन्थ्यो, आफैले उपयोग गर्न पाए हुन्थ्यो भन्ने चाहिँ भावना स्वतस्फूर्त रूपमा हरेक मान्छेमा हुन्छ नै होइन। त्यसैले त्यस्तो रकमलाई चाहिँ सरकारले बनाएको कानुनद्वारा होइन चाहे नि अब हामी हाम्रो यो अन्तर्राष्ट्रिय कार्यालय हरेक चाहिँ नि अन्तर्राष्ट्रिय कार्यालयले व्यवसायीबाट चाहिने सरकारको चाहिने सर्वसुद्धि कोषमा चाहिने दाखिला गरेर लगाउनुपर्ने हुन्छ. त्यसैले यस्तो रकम स्वतस्फूर्त रूपमा तिर्न नचाहने प्रवृत्ति पनि हुन्छ होइन प्रत्यक्ष करको हकमा भने. अब अप्रत्यक्ष कर भनेको के हो भने व्यवसायीलाई चाहिँ के भने त्यो उठाउने जिम्मेवारी दिएको मात्रै हुन्छ तर प्रत्यक्ष रूपमा उसको आयबाट चाहिँ त्यो तिर्ने होइन. त्यो चाहिँ अन्तन्तगत चाहिँ नि उपभोक्ताले चाहिँ तिर्ने कर हुन्छ. जस्तो उदाहरणको लागि चाहिँ भनौँ मूल्यवृद्धि कर. मूल्यवृद्धि कर भनेको तपाईँको चाहिँ के भने अहिले नेपालको कानुन अनुसार चाहिँ 50 लाखभन्दा बढी एक वर्षमा कसैले मूल्यवृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोबार गर्छ भने उसले मूल्यवृद्धि करमा दर्ता हुनुपर्छ र उसले चाहिँ नि आफ्नो ट्रान्जेक्सनमा चाहिँ भ्याट चाहिने अथवा मूल्यवृद्धि कर उठाउनुपर्छ र त्यो उठाइसकेपछि महिनाभरिको हिसाब चाहिने कलेक्सन गरेर तपाईँको त्यो महिना समाप्त भएको मितिले 25 दिनभित्रमा चाहिने नेपाल सरकारको खातामा दाखिला गर्नुपर्छ होइन. यो कर उसले त सङ्कलन मात्रै गर्ने हो. उसले चाहिँ बिक्री गर्दा भन्नुको मतलब जसले खरिद गर्छ खरिद गर्नेमाथि उसले चार्ज गर्ने हो होइन. अब यसरी चाहिँ के भने खरिद गर्ने भनेको के हो त भन्दाखेरि अन्तन्तगत चाहिने उपभोक्ताले त्यसलाई चाहिँ उपभोग गर्ने हो. त्यसैले यो कर चाहिँ सिफ्ट हुँदै जान्छ हरेक तहबाट यो सिफ्ट हुँदै गएर अन्तन्त
उपभोक्तामा
पर्छ. त्यसैले चाहिँ यो अप्रत्यक्ष कर हो. त्यसैले चाहिँ यो हिसाबले हेर्दाखेरि चाहिँ अब कर तिर्नमा चाहिँ तपाईँको मैले भनिहालेँ तपाईँको जाने स्वतस्फूर्त रूपमा मान्छेले नचाहने अवस्था पनि हुन्छ तर चाहिँ के अरे आर्थिक गतिविधि बढ्दै गएको सन्दर्भ र अलिकति चाहिने अब कार्यालयहरूको चाहिँ उपस्थिति बजारमा चाहिँ गरिने अनुगमन होइन अनि कर कानुनले गरेका अलि चाहिँ तपाईँको ठुलो चाहिने दण्ड जरिवानाको चाहिँ अवस्थाले गर्दाखेरि पनि कर तिर्ने प्रवृत्ति चाहिँ बढ्दै गइरहेको छ.
विगतका केही वर्षलाई फर्केर हेर्ने हो भने धनगढीमा चाहिँ जुन तपाईँको कार्यालय भनौँ क्षेत्रीय लेभलको कार्यालय हो नि त यो अनुमानित रूपमा तपाईँहरूले लिने लक्ष्यलाई चाहिँ करिब मिट गर्न पनि गाह्रो भएको र केही वर्ष चाहिँ पछिल्लो समय चाहिँ त्यो देखिन्छ. यसले के देखाउँछ आम जो चाहिँ करदाताहरू हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ करले चाहिँ राज्य चलाउन पनि सकिन्छ र आफू पनि एउटा स्मार्ट भएको र आफ्नो पनि आय व्यय या हिसाब खाताहरू जति छन् नि यसलाई क्लियरेन्स गरेको बढी देखियो. यसले गर्दा के करदाताहरू अब सचेत भइसक्या हुन् त कर तिर्नुपर्छ है कर तिरेन भने करको कानुन त खतरा छ यसले त हामीलाई छोड्दैन फेरि यसले त दण्ड जरिमाना र छड्के चेकिङ गर्न लायो भने त फेरि कहाँ कहाँ पुर्याउँछ. यो फिलिङ्स आइसकेको छ करदाताहरूमा के लाग्छ सर?
होइन अब फिलिङ्स त जसलाई एकपटक परिसकेका छ एकदमै सचेत भएको छ होइन. जो परेको छैन होइन मैले चाहिँ स्पेसल्ली अब यो धनगढीमा मतलब यो सेती अञ्चलमा आएर अब म यहाँका चाहिँ 5 जिल्लामा जिल्ला सरमुकाममा पनि पुगेको छु. त्यहाँको उद्योग वाणिज्यसँगसँग चाहिँ अन्तर्क्रिया पनि गरेको छु होइन. करदाताहरूलाई जम्मा गरेर हामीले करदाता शिक्षाका कार्यक्रम पनि गरेका छौँ अन्तर्क्रिया पनि गरेका छौँ. यो सबै सन्दर्भबाट हेर्दाखेरि चाहिँ के देखिन्छ भने जसलाई चाहिँ एकचोटि कर कार्यालयको अनुगमनले चाहिँ भेटेको छ अब उहाँहरूको चाहिँ फुल अडिट भएको छ अथवा चाहिँ तपाईँको अनुगमनमा चाहिँ दण्ड जरिवाना भएको छ उहाँहरू चाहिँ अलिक सचेत हुनुहुन्छ र चाहिँ ठुलो वर्ग अझै पनि के भने करको दायरामा नआउने आए पनि बिलबिजक जारी नगर्ने होइन कर चाहिँ तिर्ने प्रवृत्तिबाट भाग्ने अब यो अवस्था चाहिँ अझै पनि विद्यमान छ होइन. यसो मतलब चाहिँ के भने फेरि सबैले अनिच्छा गरे भए त तपाईँको रासो पनि पुग्ने थिएन नि त भन्ने कुरो पनि आउँछ होइन. अब यो रासो पुग्ने भन्ने कुरा के छ भने यो त देशको एउटा प्रवृत्ति पनि हेर्नुपर्छ होइन. किनभने देशको जुन एउटा समष्टिगत चाहिने प्रवृत्ति छ त्यो प्रवृत्तिभन्दा भिन्न किसिमले चाहिँ यो अन्तर्राष्ट्रिय कार्यालय धनगढीको क्षेत्र पनि जाने जान सक्दैन. त्यस हिसाबले पनि र अब निजी क्षेत्रमा भएको चाहिँ एक्टिभिटी र चाहिँ सरकारले चाहिँ गरेको पुँजीगत खर्च र चाहिँ बजेटको खर्चको कारणले पनि आर्थिक गतिविधि बढ्ने र त्यसले पनि चाहिँ तपाईँको राजस्व असुलीमा चाहिँ योगदान गर्ने भएको हुनाले राजस्व लक्ष्य पुगेको भए तापनि अझै पनि चाहिँ ठुलो क्षेत्र चाहिने के छ भने करमा चाहिने तपाईँको स्वतस्फूर्त रूपमा चाहिँ जान नपरे हुन्थ्यो होइन. ती मान्छेहरूसँग चाहिँ सम्पर्क गर्न नपरे हुन्थ्यो भन्ने एउटा त्रास जस्तो चाहिने लिएर बसिराखेको जस्तो पनि मलाई चाहिँ लाग्छ.
जस्तै हामीले यो कुराकानी गर्दा सर आयकरदेखि हामीले घर हेर्ने हो भने घरबहाल करहरू भयो पुँजी कर भयो भनौँ पारिश्रमिक करहरू यो तिरिरहेको देखिन्छ कि देखिँदैन सर? मूल्य अभिवृद्धि कर त अब व्यावसायिक रूपमा तिर्नै पर्ने हुन्छ त्यो विषयमा हामी प्रवेश गरौँला तर एउटा मुख्यतः हेर्ने हो भने एउटा व्यक्तिगत कुरा र एउटा भनौँ न घर सम्पत्ति करलाई हेर्ने घरबहाल करलाई भने यो परिपाटी छ कि छैन सर? यो तिर्ने गरेका छ कि छैन यसलाई मिट गर्ने हामीले गरेका छौँ कि छैनौँ सर?
एकदमै चाहिँ समसामयिक क्वेशन चाहिँ यहाँले भन्नुभएको छ गर्नुभएको छ. जस्तो घरबहाल करको चाहिँ कुरा गर्नुहुन्छ भने यो देशभरकै प्रवृत्ति एउटा चाहिने स्वतस्फूर्त रूपमा तपाईँको चाहिने जो एउटा निजी व्यक्तिले चाहिने आफ्नो घर चाहिँ बालमा लगाएको छ, आय आर्जन गरेका छ, उसले चाहिने तपाईँको एकदमै न्यून रूपमा मात्रै जाने कर तिरेको अवस्था देखिन्छ।
लुकाई लुकाई भनौँ न 200-300
हो दुई। अब जस्तो चाहिने के भने यहाँको म धनगढीकै चाहिने एउटा मेन चाहिने तपाईँ बजारकै जाने उदाहरण दिन्छु तपाईँलाई। तपाईँको जति पनि चाहिने तपाईँको व्यवसायीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब एकदमै न्यून रकम चाहिँ देखाएको जस्तो मलाई लाग्छ
सर्टर भाडामा दिए पनि
हो सर्टर चाहिँ तपाईँ के भाडामा लिनुभएको छ। वास्तवमा चाहिँ के भने अब यहाँको अरू चाहिने व्यक्तिहरूले पनि त कुराहरू हामीसँग गर्छन्
नि,
त्यो कुरो सुन्दाखेरि
चलन चल्तीमा यति छ,
चलन चल्तीमा चाहिँ 10,000 छ भने पनि तपाईँको चाहिने अब
5,000 देखाउने
आयकरमा चाहिने देखाउने प्रयोजनको लागि होइन तपाईँको 5,000 अथवा अझै चाहिँ 3,000 त्यस्तो चाहिने प्र्याक्टिस चाहिँ छ। अब यसमा चाहिँ कस्तो हामीले चाहिँ समस्या छ भने तपाईँको अब यो सरकारले चाहिने तपाईँको स्वयं कर निर्धारण पद्धतिलाई चाहिँ अप्नाएको छ होइन। यो भन्नुको अर्थ के हो भने करदाताले कारोबार मूल्यमा चाहिने तपाईँको स्वयं चाहिने कर निर्धारण गरेर होइन आफैले कर निर्धारण गरेर सरकारले चाहिँ कर तिर्ने व्यवस्था हो होइन। त्यो भएको हुनाले अब उसले चाहिँ तपाईँको मेरो 2,000 हो भनिसकेपछि मैले 2,000 तिरिरहेको छु भनिसकेपछि अब हामीले चाहिँ होइन तेरो चाहिँ तपाईँ 10,000 हो
भने यो एउटा स्वतन्त्रता भनौँ कि यसलाई एउटा भनौँ उहाँहरूलाई चाहिँ यो कर तिर्नका निम्ति अलिकति प्रोत्साहित गरे जस्तो देखियो।
होइन प्रोत्साहित गरेको हो, यसमा त के भने एकदम जिम्मेवार पनि बनाएको हो तपाईँ आफ्नो चाहिने कारोबार गर्नुहोस् र चाहिने आफ्नो आय कति हो आफूले चाहिने तपाईँ निर्धारण गर्नुहोस् कानुनले तोकेको म्यादतिर बुझाउनुहोस् भनेर चाहिने करदाताहरूलाई व्यवसायीहरूलाई हरेक व्यक्तिहरूलाई चाहिँ राज्यले चाहिँ दिएको सुविधा हो। तर त्यो सुविधा अथवा त्यो चाहिँ तपाईँको किसिमको जिम्मेवारीमा चाहिँ अलिकति चाहिने सही किसिमले त्यसो पालना भएन कि भन्ने हामीलाई चाहिँ लाग्छ।
यो त भयो। अब यो हामीले पारिश्रमिक करहरू तिरिया छ कि छैन कहिले पनि
नवराजी के हुन्छ भने पारिश्रमिक करको हकमा चाहिँ तपाईँको भुक्तानी दिने निकायले नै चाहिने स्रोतमै करकटी गरिदिनुपर्ने हुन्छ होइन। त्यसले गर्दाखेरि जस्तो चाहिने भनौँ न अब जस्तो मेरो कार्यालयमा पनि अब 20 कर्मचारीहरू कार्यरत हुनुहुन्छ होइन, उहाँहरूको पनि अब तलब भुक्तानी गर्दा भुक्तानी गर्ने निकाय त अन्तर्राष्ट्रिय कार्यालय भयो। त्यसले गर्दाखेरि भुक्तानी गर्ने निकायले नै भुक्तानी गर्दाको समयमै वार्षिक उसको करदायित्व चाहिँ हिसाब गरेर अनि चाहिने तपाईँको स्रोतमै करकट्टा गरेर राष्ट्र खातामा दाखिला गर्नुपर्छ। त्यस हिसाबले पारिश्रमिक करको सम्बन्धमा चाहिँ त्यति समस्या छैन। तैपनि अब कुनै कुनै चाहिँ के भने अब निजी क्षेत्रका चाहिने संस्थाहरूले चाहिँ अब कर कट्टा गरे पनि त्यसलाई चाहिँ समयमै कर कानुनले भनेको म्यादभित्रै चाहिने दाखिला नगर्ने चाहिने अवस्था चाहिँ छ। तर करकट्टी चाहिँ गरिया छ र वार्षिक रूपमा एकैचोटि राजस्व खातामा दाखिला गर्ने प्रवृत्ति छ। वास्तवमा चाहिँ के भने कानुनले चाहिँ के भन्छ त भन्दाखेरि तपाईँको हरेक महिनामा भुक्तानी गर्दा कट्टी गरिनुपर्छ र यसरी कट्टी गरिएको रकम चाहिँ त्यो महिना समाप्त भएको मितिले 25 दिनभित्रमा राजस्व खातामा दाखिला गर्नुपर्छ भनेको छ। तर चाहिने ट्रेन्ड चाहिँ के देखियो त भन्दाखेरि 12 कट्टी गर्ने तर वर्षको एकैचोटि साउनको चाहिने 25 बुझाइदिने त्यो प्रवृत्ति चाहिँ छ।
हो वास्तवमा वर्षको एकैपटक चाहिँ ठक्क काटिहाल्ने देखिन्छ। अब यो भयो एउटा एउटा आयतिर हामीले कुरा गर्ने सर। अब मूल्य अभिवृद्धि गर्नु जुन चाहिँ व्यावसायिक करको कुराहरू आउँछन् सर, के छ व्यावसायिक करहरू व्यवसायहरूले तिर्ने गरेका देखिन्छ? अहिले पनि भ्याट र प्यानकै कुरा आउँछन् सर होइन, यो कर छलीका कुराहरू धेरै आउँछन्। ठुल्ठुला व्यापारीहरूले अहिले पनि भनौँ न इन्कम सोर्सेसहरू लुकाइदिने, खातापाताहरू लुकाइदिने यो गरिन्छ सर। यसका लागि के छ, तपाईँहरूले कसरी कर सङ्कलन गरिरहनु भएको छ या के छ सर व्यावसायिक रूपमा?
एकदमै राम्रो जाने प्रश्न तपाईँको। के छ भने अब मूल्य अभिवृद्धि कर मैले भनिहालेँ यो चाहिँ अप्रत्यक्ष कर हो होइन, व्यवसायी स्वयंले चाहिँ तिर्नु पर्दैन, जसले कारोबार गर्ने उसले तिर्नु पर्दैन, उपभोक्ताले तिर्ने कर हो। र चाहिँ सरकारले चाहिँ कस्तो मेकानिजम बनायो त भन्दाखेरि मूल्य अभिवृद्धि करमा मतलब मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको कारोबार गर्ने र जसले वर्षको 50,00,000 बढीको कारोबार गर्छ त्यो व्यवसायी चाहिँ मूल्य अभिवृद्धि करमा दर्ता हुने र चाहिँ उसले गर्ने बिक्रीमा चाहिने मूल्य अभिवृद्धि कर चाहिने असुल गर्ने र खरिद गर्दा उसले तिरेको जुन चाहिँ कर छ त्यो आफूले बिक्रीमा सङ्कलन गरेको करबाट खरिदमा तिरेको जुन रकम छ त्यो कटाएर जति बचत हुन्छ त्यो चाहिँ महिनाभरिको हिसाब गरेर त्यो महिना समाप्त भएको मितिले 25 दिनभित्रमा चाहिने राजस्व खातामा दाखिला गर्नुपर्ने विवरण दिनुपर्ने कानुनी व्यवस्था यो होइन। अब यो व्यवस्था अनुसार तपाईँको चाहिँ हेर्दाखेरि अब कस्तो देखियो भने यो सेती अञ्चलका चाहिँ 5 चाहिँ अवस्था म यहाँलाई चाहिँ भन्न चाहन्छु। हामी कहाँ चाहिँ मूल्य अवधि गरेर एकदम चाहिँ हार्डली चाहिँ तपाईँको यहाँ 5,000 जति चाहिँ मात्रै करदाता छन्
होइन
यो 5 अब यी 5,000 मध्ये पनि तपाईँको के भने सबैले चाहिने कारोबार गरेको देखिँदैन हाम्रो कार्यालयमा रहेको रेकर्ड अनुसार। जस्तो निर्माण व्यवसायीहरू चाहिने सबैले चाहिँ तपाईँको निर्माण व्यवसाय गर्नको लागि चाहिँ उहाँहरूले लाइसेन्स लिनुभएको छ र लाइसेन्स लिए अनुसार उहाँहरू चाहिँ मूल्य अधिकरण दर्ता हुनुभएको छ र यो जरुरी छैन कि उहाँहरू सबैले काम पाएको अवस्था होस् होइन काम पाएको अवस्थामा त उहाँहरूले चाहिँ बिल जारी गरेर त्यो अनुसार चाहिँ हिसाब किताब त चाहिँ बुझाउनु होला तर सबैले पाउने अवस्था त छैन अथवा नपाएको अवस्था पनि हुनसक्छ त्यो हिसाबले चाहिँ नि 5,000 जति दर्ता भएको अवस्था भए पनि उहाँहरू सबैको कारोबार चाहिँ देखिँदैन होइन अब यो निर्माण व्यवसायको कस्तो हुँदो रहेछ भने अब आफ्नो एउटा चाहिँ स्थायी चाहिँ तपाईँको अब जस्तो ट्रेडिङ व्यवसायको जस्तो स्थायी चाहिँ तपाईँको ठेगाना पनि हुँदैन होइन आफ्नो घरमै चाहिँ ठेगाना होला के होला
झोलामै
झोलामै चाहिँ अफिस होला त्यसपछि चाहिँ तपाईँको के भने अब उहाँले काम पनि कहाँ पाउने हो है नेपालभरि जहाँ जहाँ पनि पाउन सक्नुहुन्छ भनिसकेपछि उहाँहरूको चाहिँ नि हामी हाम्रो कार्यालयबाट अनुगमन गर्नु पनि त्यति चाहिँ नि सहज चाहिँ नि भएन होइन त्यस हिसाबले गर्दाखेरि उहाँहरूले चाहिँ दर्ता भएर पनि विवरण मैले भने नि अघि तपाईँको महिना समाप्त भएको मितिले 25 दिनभित्रमा कर सङ्कलन गरेको छ भने कर पनि बुझाउनुपर्छ र कर सङ्कलन नगरेको भए पनि के हो त अवस्था भनेर विवरण चाहिँ पनि दिनुपर्छ अब धेरै चाहिने तपाईँ यस्ता निर्माण व्यवसायहरूले विवरण नदिएको अवस्था चाहिँ छ हामी कहाँ होइन अब रह्यो चाहिँ के भने ट्रेडिङ व्यवसाय गर्ने र चाहिँ तपाईँको औद्योगिक व्यवसाय गर्ने जो चाहिँ तपाईँको करदाताहरू हुनुहुन्छ उहाँहरूको पनि के छ त भन्दाखेरि चाहिँ अब एक नम्बर त कारोबारलाई चाहिँ तपाईँको कारोबारको बिल बिजक चाहिँ जारी नगर्ने बिल जारी नगर्ने होइन सामान बिक्री गर्यो तपाईँको बिल जारी नगरिदिने अब बिल जारी नगरिदिएपछि के हुने भयो भन्दाखेरि तपाईँको त्यो त चाहिने रेकर्डमा त आएन नि त अब रेकर्डमा नआएपछि त्यो अब अनुगमनको दायरामा पनि चाहिँ पर्न गाह्रो हुने
त्यही त मैले भने नि एउटा इस्टिमेटेड बिल हुन्छ
हो होइन
एउटा चाहिँ फेरि तपाईँको भ्याट बिल होला एउटा प्यान बिल होला त्यो देखिन्छ यसले पनि यहाँ कहीँ कतै कर छु भनौँ न छु आउट
एकदम कर छु आउट चाहिँ भएको छ होइन त्यसैले अब यसरी चाहिँ के भने व्यवसायीहरूले कर बिजकबाट चाहिँ बिक्री गर्नुपर्ने ठाउँमा इस्टिमेटेड बिल होइन अथवा चाहिँ कोटेसन बिल
सादा बिल
होइन भनेर चाहिँ विभिन्न प्रवृत्तिका चाहिँ बिलहरू जारी गरेर कर छल्ने चाहिने प्रवृत्ति चाहिँ देखिया छ त्यसको लागि चाहिँ अब हामीले अब नियमित रूपमा बजार अनुगमन गर्ने होइन र त्यसअनुसार चाहिँ भेटिँदाखेरि चाहिँ तपाईँको भेटिएको मतलब जुन कारोबार भेटिन्छ लुज बिलबाट चाहिँ कारोबार भएको त्यसमा चाहिँ तपाईँ 13% चाहिँ कर लगाउने र त्यसमा चाहिँ जति कर लाग्छ फेरि 100% त्यसमा जरिमाना लगाउने होइन त्यो चाहिँ नै व्यवस्था कानुनी व्यवस्था छ र त्यही अनुसार चाहिँ हामीले अब गएको वर्ष पनि हामीले त्यसरी चाहिँ कर निर्धारण गरेका छौँ यसरी कर निर्धारण गर्नको लागि चाहिँ हामीलाई चाहिँ विभागले लक्ष्य पनि दिया हुन्छ होइन त्यसैले चाहिँ के भने अब हामीले भेटेको अवस्थामा त कर निर्धारण हुन्छ नै तर अब यो चाहिने फेरि के कुरा सम्भव छैन भने सबैले त्यसरी कारोबार गर्दा सबैकोमा चाहिने कर कार्यालय पुग्न सक्ने र सबैको चाहिने तपाईँको चाहिने के भने अनुसन्धान भएर कर निर्धारण हुन्छ
तर तपाईँहरूलाई सूचना त आउँछ होला नि कृष्ण सर किन नआउनु भने पनि यो व्यक्तिको कारोबार यति छ एउटा तपाईँहरूको पनि त मान्छेहरू त लागेकै
होइन लागेकै छन् एकदम तपाईँ ठिक भन्नु हाम्रो कामै पनि हो हाम्रो जिम्मेवारी पनि हो
अनुसन्धानै त हो
हाम्रो जिम्मेवारी पनि हो तर कस्तो छ भने नि तपाईँ अब व्यवसायीहरू यति चाहिँ तपाईँको चलाक भइसक्नु भएको छ कि तपाईँको चाहिँ नि करलाई चाहिँ तपाईँको छल्ने भनेको त त्यति सहज विषय त होइन नि त
त्यो हिसाबले कर छल्नु भने त राज्यलाई छल्नु हो नि त
हो राज्यलाई छल्ने हो त्यो हिसाबले त्यो एकदम प्लान्ड वेमा चाहिँ त्यो कुरा हुने भएको हुनाले तपाईँको चाहिँ नि कर छलिँदा छलिँदैको अवस्थामा चाहिँ तपाईँको भेटियो भने त उहाँहरू चाहिँ अब त्यो
फन्दामा परिहाल्नु
फन्दामा परि नै हाल्नुहुन्छ होइन अनुसन्धान दायरामा आएपछि तपाईँको चाहिँ 100% जरिमानाको अवस्था पनि उहाँहरूलाई हुन्छ तर अब यस्तो अवस्था चाहिँ आउन दिनुहुन्न भन्ने चाहिँ हाम्रो चाहिँ आग्रह र चाहिँ तपाईँ मान्यता हो त्यसैले हाम्रो बजार अनुगमनबाट चाहिँ उहाँहरूलाई टाइट गर्ने र चाहिँ तपाईँको करदाता शिक्षाका चाहिँ कार्यक्रम गर्ने होइन सचेतनाका कार्यक्रम गर्ने त्यसबाट चाहिँ के त भन्दाखेरि चाहिँ यो राज्यमा हामी बसेका छौँ त्यसैले यो राज्यमा बसेर हामीले चाहिँ जुन अधिकार उपभोग गरिरहेका छौँ त्यही अनुसार हामीले कर्तव्य पनि पुरा गर्नुपर्छ भन्ने एउटा नैतिक चाहिँ चेत पनि हामीले ल्याउने चाहिँ काम गर्छौँ होइन तर त्यो कतिसम्म चाहिँ सम्भव हुन्छ र अहिलेसम्म त्यसलाई चाहिँ अब 100% चाहिँ मान्ने अथवा चाहिँ त्यो इम्प्लिमेन्ट भइहाल्ने भन्ने पनि हुँदैन
धेरै धेरै यो व्यवसायहरूमा अहिले पनि कन्फ्युजन देखिन्छ कि भ्याट र प्यानमै उहाँहरू चाहिँ अड्किरहेको देखिन्छ किन भ्याटमा दर्ता गर्नु पर्छ एउटा संस्था सर तपाईँलाई के लाग्छ या संस्था भनौँ या एम यो भनौँ न व्यवसायलाई कतिको त्यो चाहिँ राम्रो हो त भ्याट नै चाहिन्छ धेरै त प्यानमै पनि देखा मैले देखेँ
अब यस्तो छ तपाईँको अब किन दर्ता गर्नुपर्छ भन्ने बित्तिकै तपाईँको यो त के भने कानुनी चाहिने तपाईँको व्यवस्था नै हो किनभने अब कतिपय चाहिँ अझै पनि सानो सानो कारोबार गर्नेहरू प्यानको दर्ता दायरामा पनि नआएर कारोबार गरिराखेको अवस्था पनि हुनसक्छ होइन अब वास्तवमा चाहिँ कानुनले चाहिँ के भन्छ भने कसैले पनि व्यवसाय गर्नुभन्दा अगाडि प्यानमा दर्ता भएर मात्र चाहिँ व्यवसाय गर्नुपर्छ भन्ने चाहिँ छ होइन कानुनको व्यवस्था. त्यस्तै गरेर चाहिँ तपाईँको भ्याटको चाहिँ कानुनी व्यवस्था पनि के हो त भन्दाखेरि चाहिँ वार्षिक रूपमा 50 लाखभन्दा बढीको कारोबार हुने बित्तिकै तपाईँको चाहिँ भ्याटमा दर्ता हुनुपर्छ. कानुनले भनेको त्यही हो, सुरुमा प्यानमा दर्ता गर्ने, कारोबार गर्दै जाँदा 50 लाखभन्दा बढीको कारोबार पुगेपछि तपाईँको अटोमेटिकल्ली
त्यो भ्याटमा दर्ता गर्नैपर्छ.
यो चाहिँ कानुनी व्यवस्था भयो होइन. अब भ्याटमा दर्ता गरिसकेपछि अब किन गर्नुपर्ने भन्दाखेरि कानुनले व्यवस्था गरेको हुनाले दर्ता गर्नु पऱ्यो. अब बरु यहाँनिर के क्वेसन चाहिँ गर्दाखेरि बेटर हुन्छ त भन्दाखेरि भ्याटमा दर्ता गऱ्यो भने व्यवसायलाई फाइदा चाहिँ के हुन्छ त
होइन.
अब केही फाइदा पनि त प्राप्त हुनु पऱ्यो नि त, किनभने अब दर्ता गरिसकेपछि तपाईँको कर विजयक जारी गर्नु पऱ्यो, हिसाब राख्नु पऱ्यो, कर उठाउनु पऱ्यो होइन.
अब रिपोर्टहरू बनाउनु पर्ला
गर्न आउँछन् देखाउनु पऱ्यो होइन, कर तिर्दिनु पऱ्यो, तपाईँको चाहिँ वार्षिक खाता पत्ता बनाउनु पऱ्यो, सारा चाहिने अब्लिगेसन त्यहाँनिर छ नि त. भनिसकेपछि यो सारा अब्लिगेसन चाहिँ पुरा गरेपछि केही फाइदा पनि हुन्छ त होइन, भ्याटमा दर्ता भएपछि भन्ने चाहिने कुरालाई जोडेर हेऱ्यो भने तपाईँको कमसेकम चाहिने भ्याटमा दर्ता नभइरहेका मानिसहरू पनि उत्प्रेरित हुन्छन् कि भन्ने चाहिने मलाई लाग्छ. त्यसैले चाहिँ के छ भने भ्याटमा दर्ता गऱ्यो भने तपाईँको 2-3 चाहिँ तपाईँको फाइदाहरू छन् हेर्नुहोस् होइन. एउटा के छ त भन्दाखेरि सरकारी निकाय अथवा सङ्गठित सङ्घ संस्थाहरूले चाहिँ तपाईँको सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्था अनुसार 20,000 रुपियाँभन्दा बढीको खरिद गर्नुपर्दा भ्याटमा दर्ता भएकोबाटै खरिद गर्नुपर्छ
होइन.
भनेपछि अब प्यानमा दर्ता भएका छ ग 20,000 रुपियाँसम्मको मात्रै खरिद गर्न चाहिँ सरकारी सङ्घ संस्थाले पाए भनेपछि सरकारी सङ्घ संस्थालाई पनि ग्राहक बनाउने हो भने होइन, ग्राहकको सङ्ख्या बढाउने हो भने तपाईँको भ्याटमा दर्ता भएकोले तपाईँको जाने त्यो सुविधा पायो,
खरिदैन अनुसार जति पनि पायो
पायो जति पनि उसले जारी गर्न पायो होइन. नम्बर वान यो. अर्को कुरो के हो त भन्दाखेरि मूल्यवृद्धि करमा दर्ता भएको व्यवसायीले के हुन्छ त भन्दाखेरि 1 महिनाभरि चाहिँ तपाईँको उठाएको चाहिँ मूल्यवृद्धि कर उठाउने बित्तिकै राजस्वमा दाखिल गर्नु पर्दैन होइन. उसले त्यो महिना समाप्त भएको मितिले 25 दिनभित्रमा राजस्व खातामा दाखिल गरेको हुन्छ. भनेको मतलब उसले 1 महिनामा उठाएको राजस्व बापतको रकम 1 महिना त उसले चाहिँ खेलाउन पायो नि त, व्यवसायको पुँजीको रूपमा उसले चाहिँ खेलाउन पायो. भनिसकेपछि अब त्यो राजस्व रकमलाई पनि पुँजीको रूपमा चाहिँ उसले प्रयोग गरेर आफ्नो व्यवसायलाई चाहिँ एक्सटेन्सन गर्न सक्ने भयो क्या. त्यही भएर यो चाहिँ प्रत्यक्ष रूपमा चाहिँ फाइदा हो होइन. तेस्रो फाइदा के हो त भन्दाखेरि अब प्यानमा मात्रै दर्ता भएकोले पनि हिसाब किताब त राख्नुपर्छ, उसले चाहिँ आय विवरण बुझाउनुपर्छ होइन. भ्याटमा दर्ता भइसकेपछि के हुन्छ त भन्दाखेरि भ्याटमा जुन खरिद र बिक्री खाता राखिन्छ त्यो खरिद र बिक्री खाताले अटोमेटिकल्ली तपाईँको चाहिने प्यानको चाहिने आय विवरण चाहिँ तपाईँको तयार गर्नलाई पनि सघाउ पुऱ्याउँछ होइन. मतलब चाहिँ डाटाहरू चाहिँ एभाइलेबल हुने भयो क्या.
हजुर.
भनिसकेपछि तपाईँको चाहिँ आय विवरणका चाहिँ जुन कामहरू छन् त्यो गर्नलाई पनि सहज चाहिँ हुने भयो. भनिसकेपछि यी चाहिँ फाइदा प्राप्त गर्नको लागि पनि तपाईँको चाहिँ दर्ता हुनुपर्छ. र मूलत चाहिँ तपाईँको दर्ता त कानुनले गरेको व्यवस्था अनुसार चाहिँ तपाईँको कारोबार गर्दा अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था त छँदैछ.
अब कृष्णजी, अब यो कुराकानी गरिरहँदा भ्याट र प्यानका कुरा पनि हामीले गऱ्यौँ. धेरै जनता यतिखेर ट्याक्स तिर्न पनि आइरहनु भएको छ. एकछिनपछि उहाँहरूको समस्या गुनासा हामी सुनौँला पनि होइन. उहाँहरूले फोन पनि गर्नुहोला 01940210216 लाइन मैले जनताको लागि खुला गरेको छु. अन्त्यमा अब यो तपाईँसँगको यो पहिलो फेजको कुराकानीमा फेरि ब्रेकमा जान्छौँ हामी. यो अनुगमन कहिले प्रभावकारी भयो कि भएन, या जनतालाई मतदाता शिक्षा हामीले भनौँ न यो जुन करदाता शिक्षा, म मतदाता भन्दैछु किनभने यो लामो समय चुनावको अहिले पनि त्यो सनक चढेकै छ जस्तो लाग्यो, ह्याङओभर छ. अब यो करदाताहरूलाई जुन किसिमले शिक्षा दिनुपर्ने हो या भनौँ बजार अनुगमन, यो दुईवटा पाटोलाई तपाईँले कसरी लिनु भएको छ?
अब बजार अनुगमन त नियमित रूपमा भइ नै राखेको हुन्छ. अब त्यो हिसाबले मैले चाहिँ तपाईँको के छ भन्दाखेरि हाम्रो मूलत चाहिँ जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घ अनि नगर उद्योग वाणिज्य सङ्घहरू होइन, त्यस्तै चाहिँ विभिन्न वस्तुगत सङ्घ सङ्गठनका चाहिँ सङ्घ संस्थाहरू यी पदाधिकारीहरूसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर चाहिँ नै अब यो करदाता शिक्षाको चाहिँ कार्यक्रम पुगेको छैन होइन. कस्तो हुन्छ भने कर कानुनहरू अलिकति चाहिँ क्लिष्ट भए होइन, हामीले बुझ्न सकेनौँ भन्ने चाहिँ गुनासाहरू पनि पटकपटक आइराखेको अवस्था छ होइन. हो, स्वाभाविक रूपमा के छ भने करका कानुनहरू चाहिँ एकदमै चाहिँ तपाईँको अब सिधा चाहिँ पढ्दाखेरि चाहिँ तपाईँको अर्थ नलाग्ने पनि हुन्छ. त्यसैले गर्दाखेरि अब यी विषयमा चाहिँ उहाँहरूलाई रेगुलर रूपमा चाहिँ नै तपाईँको जानकारी गराउनको लागि अब हामीले के भनेका छौँ भने एउटा चाहिँ नि हरेक ठाउँमा होइन करदाताहरूलाई भेला गरौँ होइन, व्यवसाय गर्ने हरेक तह र तब्काका चाहिँ व्यवसायहरूले भेला गरौँ र त्यहाँ उहाँहरूले चाहिँ स्वतस्फूर्त रूपमा आफ्ना कुराहरू राख्नुहोस् र हामी चाहिँ मजाले उहाँहरूलाई चाहिँ कर कानुनका विषयमा चाहिँ नि तालिम दिने, प्रशिक्षण दिने, नजानेका कुराहरू चाहिँ हामीले बुझाउने, प्र्याक्टिकल रूपमा पनि गर्ने भएर चाहिँ हामीले भनेका छौँ र त्यही अनुसार चाहिँ अब हामीले वार्षिक रूपमा 24 चाहिँ प्रोग्राम त नि हुँदो रूपमा हामीले सरकारले दिएकै छ लक्ष्य होइन त्यो गर्नैपर्छ त्योभन्दा बढी पनि हामी चाहिँ जति पनि गर्न तयार छौँ
करदातालाई उत्प्रेरित हुने किसिमले सरकारले सर यो करदाताहरूलाई केही सब्सिडी भनौँ या छुटहरू या भनौँ प्रोत्साहन केही गरेका छ त्यस्तो पुरस्कृतहरू भनौँ न
हो यो यस्तो छ अब आर्थिक ऐन जब बजेट भाषण हुन्छ तत्पश्चात चाहिँ हरेक नयाँ आर्थिक वर्षलाई एउटा चाहिँ नि आर्थिक ऐन चाहिँ आउँछ होइन त्यो आर्थिक ऐनमा चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि चाहिँ के कस्तो सुविधा दिने भन्ने कुराहरू चाहिँ त्यसमा पर्छ त्यस हिसाबले आर्थिक ऐन चाहिँ 74 चाहिँ यो आर्थिक वर्ष 74 लागि जस्तो भनौँ न सुविधा भनेको के हो त भन्दाखेरि चाहिँ विगत धेरै वर्षदेखि विवरण बुझाएकालाई होइन करेन्ट चाहिँ 2-3 वर्ष विवरण बुझाएर करेन्ट 2-3 वर्षको कर बुझाएमा दण्ड जरिवाना चाहिँ तपाईँ मिना दिने होइन कर विवरण बुझाउनु नपर्ने अथवा आय विवरण बुझाउनु नपर्ने होइन विगत धेरै वर्षका चाहिने त्यस्तो किसिमको चाहिँ सुविधाको माग चाहिँ हरेक चाहिँ तपाईँको चाहिने समयमा करदाताले गरिराख्नु भएको छ तर आर्थिक ऐन 74 चाहिँ अहिले त्यस्तो व्यवस्था चाहिँ आएको छैन यो व्यवस्थाको लागि चाहिँ तपाईँ के हुन्छ भने हरेक वर्षको बजेट बनाउने क्रममा तपाईँको चाहिने अर्थ मन्त्रालयमा रहेको राजस्व परामर्श समितिले हरेक चाहिने क्षेत्रमा हरेक चाहिने अहिले प्रदेश भनौँ न हरेक प्रदेशमा चाहिँ यो राजस्व नीति के हुनुपर्ने र के कस्तो सुविधा चाहिँ तपाईँको आगामी आर्थिक ऐन ल्याउनु पर्ने भनेर अन्तर्क्रिया कार्यक्रम चाहिँ गर्छ
वास्तवमा करदातालाई उत्प्रेरित बनाउनु
करदाताको माग के हो त होइन भन्ने सन्दर्भमा चाहिँ उहाँहरूले त्यस्तो फोरममा आएर चाहिँ बोलिदिनु हो माग राखिदिनु हो भने यो कुराहरू चाहिँ तपाईँको उच्च तहका चाहिँ हाम्रो नीति निर्माताहरू समक्ष पुग्छ र त्यसपछि चाहिँ आर्थिक ऐनमा यस्ता व्यवस्थाहरू आउँछन्
थ्याङ्क यू सो मच सर यो फेजका लागि त्यसपछि हामी अर्को प्रसङ्गमा कुराकानी गरौँला यतिखेर म छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छु
रङ्गी चङ्गी जस्ता पाता भर पर्दो छ मन मोह टिका पनि भने जस्तो छ घर घरमा यसकै छानो छ नेपालीको विश्वासी न जस्ता पाता यो कुरासा रङ्गी चङ्गी जस्ता पाता हो यो
हुलास भए अरु किन खोज्ने
Hyundai Traffic Safety
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस् सजग हुनुहोस् पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्
जोखिममा नपरौँ सुरक्षित रहौँ
लक्ष्मी Hyundai नेपालको सामाजिक प्रयास
के भो भाउजू किन कराइरहनु भएको छ
के गर्ने बाबु महिना दिन भइसक्यो कहिले के सन्चै हुँदैन धेरै ठाउँमा देखाइसके के गर्ने होला दिक्क भइसके
अनि अस्पताल जानु भएन त
अस्पताल त गएकै हो तर एउटा डाक्टरले उपचार गर्छ फेरि अर्कोलाई देखाऊ भन्छ अर्कोले अर्कोलाई कसलाई कसलाई देखाउने म त वाक्क भइसकेँ बाबु पैसा मात्र खर्च हुन्छ के गर्ने होला अब त काठमाडौँ नै जानुपर्छ कि क्या हो बाबु
ल भाउजू के कुरा गर्नुभएको अहिले त काठमाडौँ र भारतमा रहेका सम्पूर्ण विशेषज्ञ डाक्टरको सुविधा धनगढीमै छ नि किन बाहिर जाने
धनगढीमा रे बाबु कुन ठाउँमा छ बाबु यस्तो अस्पताल त्यहाँ के सुविधा छ बताइदिनुहोस् न
ल सुन्नुहोस् भाउजू धनगढीको नवजीवन अस्पतालमा सम्पूर्ण रोगको विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् अनि अर्को कुरा तपाईँले एउटा डाक्टरको पुर्जा बनाउनु भयो भने त्यही पुर्जाबाट अन्य विशेषज्ञ डाक्टरहरूलाई देखाउन सकिन्छ
कुन कुन रोगका विशेषज्ञ छन् त बाबु नवजीवन अस्पतालमा
त्यहाँ त काठमाडौँ तथा कोहलपुर मेडिकल कलेजमा लामो समय काम गरिसक्नु भएका हार्ट जोड्नी स्त्री रोग बाल रोग ल्याप्रोस्कोपिक सर्जन मुटु छाती पेट रोग नाक कान घाँटी छाला तथा यौन रोग र विभिन्न किसिमका अपरेसनहरू समेत गरिन्छ नि भाउजू
ल बाबु मलाई नवजीवन अस्पतालको फोन नम्बर बताइदिनुहोस् न त
हुन्छ भाउजू धनगढीको उत्तर बेहडीमा रहेको नवजीवन अस्पताल फोन नम्बर 091-521-233 हो भाउजू
ल बाबु धन्यवाद कस्तो राम्रो कुरा सुनाउनु भयो म भोलि नै नवजीवन अस्पतालमा जान्छु
न्यूरोसर्जन विशेषज्ञ सेवा देवी कालिका मेडिकल हल धनगढ़ीमा डाक्टर मनोज बोहरा न्यूरोसर्जन एमबीबीएस आईओएम टीयूटीएस पीएचडी जापान पूर्व कार्यरत अन्नपूर्ण न्यूरो हस्पिटल काठमाडौँ हाल कार्यरत नेपालगंज मेडिकल कलेज विभिन्न समस्याको सफल उपचार हात खुट्टा शरीर झमझम गर्ने मिर्गी हुस हराउने हात खुट्टा बाउडिने दिशा पिसाब खुस्किने मुखबाट फिज आउने एक्कासी भुइँमा लड्ने ढाड दुख्ने घाँटी दुख्ने टाउको दुख्ने माइग्रेन टाउको ढाडको चोट ब्रेन ट्युमर प्यारालाइसिस स्ट्रोक मस्तिष्क नसा सम्बन्धी सम्पूर्ण उपचार सम्पर्क देवी कालिका मेडिकल हल अस्पताल लाइन सेती अञ्चल अस्पतालको पूर्वपट्टि धनगढी 091-520-320 र 98-484-1464
विशेषज्ञ डाक्टरहरूको टोली अब नमबुद्ध अस्पताल र नमबुद्ध मेडिकेयर जोनमा वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंह एमजी डीएलओ एफआईसीएस गोल्ड मेडलिस्टबाट प्रत्येक दिन नाक कान घाँटी सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा सफल अपरेसनका साथै वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनुप पोखेल एमबीबीएस एमएस अर्थो केयुबाट प्रत्येक दिन हाड जोड्नी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा अपरेसन गरिन्छ नवबुद्ध अस्पताल प्रणालीमा उपलब्ध डाक्टर तथा उपचारहरू वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर मोहन साउदबाट प्रत्येक दिन स्वास्थ्य उपचार सेवा उपलब्ध गराइन्छ साथै हाम्रो यस अस्पतालमा अत्याधुनिक दूरबीन विधिबाट पित्त थैलीको पत्थरीको सफल अपरेसन गरिनुका साथै हाइड्रोसिल हर्निया एपेन्डिसाइटिस पाइल्स फिस्टुला र स्तनका गाँठागुठीको सफल उपचार तथा अपरेसन गरिन्छ सम्पर्क नवबुद्ध अस्पताल प्रणाली धनगढी उपमहानगरपालिका 8 बुद्ध चोक र नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मेन रोड धनगढी मालपोत जाने बाटो सम्पर्क नम्बर 091-522-174 98-48-57-73-29
DFM टाइम चेक It's 8 AM.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढी
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ यो छोटो व्यापारिक विश्राम र टाइम चेक पछि कार्यक्रम तातो बस सुन्दै हुनुहुन्छ यहाँहरू प्रदेश नम्बर 7 को लोकप्रिय एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा र अब मैले हाम्रा करदाताका लागि स्पेसली जनताका लागि तपाईँले भोग्नु परेका समस्या के छन् यो विषयमा पनि मैले तपाईँको आवाज लिन खोजिरहेको छु 091-410-216 को लाइन यहाँहरूको लागि खुला गर्दै यतिखेर कोही जनता हाम्रो बिचमा हुनुहुन्छ हेलो
हेलो
नमस्ते सर स्वागत छ यहाँलाई कार्यक्रम तातो बसमा
धन्यवाद
यहाँको शुभ नाम सर
मेरो लक्ष्मीराम सोराडी
लक्ष्मीराम
सोराडी
कहाँबाट सर
म यही धनगढीबाट कैलाली पुलबाट
ठिक छ लक्ष्मीराम सर अब आज हामी कर सम्बन्धी कुरा गरिरहेका छौँ प्रमुख कर अधिकृत हामीसँग हुनुहुन्छ कृष्णबहादुर बोहरा के छ यहाँको प्रश्न जिज्ञासा उहाँलाई मैले हेडसेट लगाइसकेको छु प्लिज भन्नुहोस्
ल मैले सरलाई सोध्नु खोजेको के हो भने हामी ज्यालादारीको मान्छेलाई पनि 1% सामाजिक सुरक्षा कर काटिरहेको छ तर त्यसको फेरि प्यान नम्बर लिनुपर्छ भन्छ 4-5 वर्ष भइसक्यो अहिलेसम्म हामी प्यान नम्बर लिन जाँदा हामीलाई फोटो ल्याए नागरिकता ल्याए फेरि बाहिर कहाँ बनाउनुपर्छ भनेर राजस्वले पनि त्यो गरिरहेछ एउटा प्रश्न त्यो अहिलेसम्म पनि नपाएको तिरेका तिरै छौँ त्यो पैसा कहाँ गयो भन्ने पनि हामीलाई थाहा छैन अर्को क्वेसन के भने जस्तो यो तेल ग्यास लगायत अन्य वस्तुहरूमा जो यो 13% भ्याट र मूल्य अभिवृद्धि कर लगाइरहेछ त्यो भएर त नेपाली जनताले महँगोमा तेल ग्यास र अन्य वस्तुहरू किन्नु परेको हो नि यदि सरकारले छुटै दिने हो भने त्यो भ्याट र त्यो मूल्य अभिवृद्धि कर छुट दिएर जनतालाई सस्तोमा दिन सक्छ कि सक्दैन मेरो क्वेसन यति हो
थ्याङ्क यू सो मच लक्ष्मीराम सर उहाँको प्रश्न
धन्यवाद छ लक्ष्मीरामजी अब राम्रो चाहिँ प्रश्न गर्नुभएको छ अब यो ज्यालादारी मजदुरहरूलाई पनि सुरक्षा कर चाहिँ काटिया छ भन्ने चाहिँ जुन कुरा गर्नुभएको छ त्यो वास्तवमा एकदम ठिक हो अब यसको पछाडिका र मतलब रहेको जुन चाहिँ एउटा साइन्स छ त्यो विषयमा चाहिँ हामीले जानकारी राख्नुपर्छ जस्तो के हो भने यो नामै सुरक्षा कर छ होइन अब ज्यालादारीदेखि लिएर तपाईँको चाहिँ नि मासिक रूपमा चाहिँ पेरोलमा रहने सबै चाहिँ तपाईँको कर्मचारीहरूको यो 1% कर चाहिँ नै काटिएपछि यो कर चाहिँ कहाँ जान्छ भन्दाखेरि चाहिँ तपाईँको एउटा सुरक्षा कर भन्ने एउटा चाहिँ खाता छ त्यो खातामा जान्छ र यस रकमबाट चाहिँ नै तपाईँको यिनै चाहिने व्यक्तिहरूको चाहिँ नि सुरक्षा सम्बन्धी चाहिँ कार्यको लागि उहाँहरूको हितकारी कामको लागि चाहिँ यो पैसा खर्च गर्ने चाहिँ सरकारको लक्ष्य हो। त्यसैले यस प्रयोजनलाई एउटा चाहिँ श्रम तथा रोजगार मन्त्रालयमा एउटा चाहिँ अलग्गै चाहिँ कार्यालय पनि छ, त्यो कार्यालयले चाहिँ यसो रेकर्ड राख्छ होइन। र रह्यो के भने अब यसलाई प्यान नम्बर लिनुपर्छ भन्ने विषय पनि एकदम सत्य हो। प्यान नम्बर लियो भने तपाईँहरूको रेकर्ड अब आफूले पनि कति पैसा दाखिला गरिएछ त भन्ने कुरा तपाईँले त्यो प्यान नम्बरबाट हेर्न सक्नुहुन्छ। अब प्यान नम्बर लिनको लागि चाहिँ फोटो चाहियो, नागरिकता चाहियो भन्ने कुरा चाहिँ जहाँसम्म हो यो चाहिँ एकदम ठिक कुरा हो। कानुनले चाहिँ के भने तपाईँलाई प्यान नम्बर दिने भएपछि तपाईँको आइडेन्टिटी त चाहियो नि त होइन, तपाईँको चाहिँ नै एउटा परिचय खुलाउने कार्ड चाहियो र तपाईँको चाहिँ नै परिचय खुलाइसकेपछि तपाईँको एउटा फोटो पनि चाहियो। त्यो हिसाबले यो कार्ड लिएर आउनुभयो भने तपाईँको यो चाहिँ तुरन्त चाहिँ यो व्यक्तिगत प्यान नम्बर पाइन्छ, यो व्यावसायिक प्यान होइन। र यो प्यान लिएको कारणले चाहिँ नै कुनै चाहिने तपाईँको महिनामा विवरण बुझाउनु पनि पर्दैन, खालि यो चाहिँ आफ्नै प्रयोजनको लागि र आफूले भविष्यमा चाहिँ अथवा अहिले पनि हरेक महिनामा कति चाहिने मैले रकम दाखिला गरेको छु त भनेर देख्नको लागि एउटा चाहिँ पर्मानेन्ट एकाउन्ट नम्बर हो, यसबाट चाहिँ देखिन्छ। त्यसैले यो लिन जरुरी
उहाँले उहाँले हामी सर एउटा कुरा जोड्नुभयो कि हामीले यो तिरिरहेको रकम अहिलेसम्म कहाँ गयो होला भन्ने एउटा प्रश्न पनि त्यहाँनिर अलिकति जोड्न खोज्नुभएको थियो उहाँले।
होइन यो पैसा त मैले भने नि तपाईँको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत एउटा चाहिँ कार्यालय नै छ यो यो विषय हेर्ने होइन, त्यो हिसाबले यो कर चाहिँ नै तपाईँको अलग खातामा दाखिला छ र यसो रेकर्ड चाहिँ उसले राख्ने भएको हुनाले अब मैले चाहिँ भन्न सक्दैन। अब त्यो हिसाबले उसले चाहिँ त्यहाँ चाहिँ यसो हिसाब राखेको हुनुपर्छ। यो
अब अर्को अर्को प्रश्न उहाँले सँगै जोड्नु भएको छ, तेल ग्यासहरू भनौँ या यी यी वस्तुहरूबाट चाहिँ यस्तो महँगी हुन्छ, 13% तपाईँहरूले भनौँ न भ्याट हान्नुहुन्छ, यसर्थ पनि यो महँगो भयो कि भन्ने कुराहरूलाई उहाँले जोड्न खोज्नु भएको थियो। आम उपभोक्ताको प्रश्न हुनसक्छ यो।
स्वाभाविक रूपमा तपाईँको चाहिँ के छ भने यो सबैको चाहिँ प्रश्न पनि हो। वास्तवमा चाहिँ के भने मूल्य अवधि कर लागिसकेपछि तपाईँको कर नलागेको अवस्था हुँदा 13% चाहिँ सस्तो हुन्छ र लागेपछि 13% महँगो हुन्छ, त्यो स्वाभाविक कुरा हो। तर के भयो त भन्दाखेरि चाहिँ अब तेल ग्यास जस्ता विषय चाहिँ जनताको आधारभूत आवश्यकता वस्तु पनि हुन् होइन, त्यति हुँदाहुँदै पनि अब राज्यले चाहिँ नै एउटा चाहिँ नै पोलिसी बनाएर पोलिसी अनुसार चाहिँ लगाइएको जुन सिस्टम छ मतलब कर प्रणाली छ, त्यो कर प्रणालीले महँगो बनायो अथवा सस्तो बनायो भनेर हेर्ने विषय चाहिँ अब लोकल लेभलमा अब हाम्रो कार्यालयले चाहिँ गर्न सक्ने विषय भएन होइन। लोकल लेभलमा चाहिँ हामीले के भने सरकारले ल्याएको राजस्व नीतिलाई हामीले चाहिँ कार्यान्वयन गर्ने भएको हुनाले अब यसमा चाहिँ अलिकति अब अघि नै मैले भने पनि थिएँ यहाँलाई यो राजस्व परामर्श समितिको चाहिँ नै हरेक वर्ष चाहिँ तपाईँको यो प्रदेश नम्बर 7 पनि एउटा अन्तर्क्रिया कार्यक्रम हुन्छ, सम्भवतः यो अब आर्थिक वर्ष 74-75 लागि चाहिँ माघ फागुनमा यो प्रोग्राम हुन्छ। म यो दिनेश एफएमलाई पनि त्यतिखेर चाहिँ यो प्रोग्रामको विषयमा चाहिँ अलिकति जानकारी गराइदिनुहोस् भनेर चाहिँ मैले यहाँलाई आग्रह गर्छु। र त्यो समयमा चाहिँ यहाँहरू जस्ता सरकार राख्ने मानिसहरू आएर त्यो प्रोग्राममा चाहिँ यो विषयमा चाहिँ उच्च तहका चाहिँ नीति निर्माताहरूलाई यो कुराहरू सुनाइदिनु भयो भने कमसेकम उहाँहरूले
ध्यान आकर्षण
गर्न सक्नुहुन्छ कि भन्ने चाहिँ मेरो
अब मैले जोडेँ सर, जनताको धेरै गुनासाहरू छन् सर, मैले 91-94-216 लाइन खुला गरेको छु, कृपया फोन गर्नुहोस्। तपाईँले भोग्नु परेको समस्या हिजो पनि हामीले अब न्युज पनि बजायौँ यहाँलाई थाहा छ सर होइन। अब करदाताहरू धेरै दुःख भोग्नु परेको छ, उहाँहरूले लाइनमा घन्टौँ लाइनमा दिनभरि लाइनमा बस्नु परेको छ, एउटा कर तिर्नलाई फेसिलिटी त सहज रूपमा गएर स्मार्ट तरिकाले भनौँ न सम्भवतः अब भइदिए त स्वाइप गरेर गर्न सके भए अझ राम्रो, एउटा स्मार्ट कार्ड भइदिए अझ राम्रो, त्यो त छैन। खैर अब हामीले तिरिने तिर्न जाने कर तिर्नलाई पनि घन्टौँ कुर्नुपर्ने यो बाध्यात्मक परिस्थिति कसरी सिर्जना भयो सर, घन्टौँ लाइनमा बस्नुपर्छ, जनताले दुःख पाए सर।
अब यसमा एकदमै चाहिँ नि यहाँले अब आँखोदेखि हाल पनि बताउनु भएको छ, वास्तवमा
देखेको कुरा भन्नु
पर्यो, देखेको कुरा चाहिँ नि सही कुरा पनि हो यहाँले भनेको। वास्तवमा चाहिँ के छ भने यो आर्थिक वर्ष समाप्त भएपछि तपाईँको चाहिँ आय विवरण बुझाउने र सो अनुसारको चाहिँ वार्षिक कर पनि बुझाउने एउटा चाहिँ तपाईँको प्रचलन हो होइन। यो अब आर्थिक वर्ष समाप्त भएको मितिले 3 महिनाभित्रमा आय विवरण बुझाउने र सो अनुसार कर बुझाउने सुविधा चाहिँ कानुनले दिएको छ। तर अनि साथसाथै चाहिँ के छ भने यो अन्तशुल्क जन्ने वस्तुको कारोबार गर्ने व्यवसायीहरूले चाहिँ नि आफूले अन्तशुल्कको जुन लाइसेन्स लिनुभएको छ त्यो लाइसेन्स रिन्यू गर्ने चाहिँ अवधि पनि यो साउन महिनाभरिको चाहिँ हो, साउन महिना पश्चात रिन्यू गर्न जाँदा जरिवाना पर्छ होइन। त्यसैले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ अब हामी कहाँ चाहिँ करिब चाहिँ 38,000 बढी चाहिँ प्यानमा दर्ता भएका करदाताहरू हुनुहुन्छ।
हजुर हजुर।
अब 38,000 करदाताहरूको मन मस्तिष्कमा के बस्यो त भन्दाखेरि चाहिँ अब आर्थिक वर्षसम्म त भयो, त्यस हिसाबले अब साउन महिनाभित्रमा गएर आयविवरण पनि बुझाउनुपर्छ, कर पनि बुझाउनुपर्छ, अन्तशुल्क लाइसेन्स पनि रिन्यू गर्नुपर्छ भन्ने भइसकेपछि अब उहाँहरू चाहिँ आउनुभयो होइन। अब फेरि हामी कहाँ के भयो त भन्दाखेरि हिजोका दिनमा अब कार्यालयमा 10,000
हुनुहुन्छ, उहाँलाई धेरै होल्डमा नराखौँ, तपाईँ हेडसेट लगाउनुहोस् हाकिन्छ होइन, त्यसपछि उहाँको प्रश्नपछि हामी कुराकानी गरौँ। हेलो
हेलो
नमस्ते, स्वागत छ सर यहाँलाई।
नमस्ते,
शुभ नाम सर। केपी सर भन्नु सर, हामीसँग आन्तरिक राजस्व कार्यालयका प्रमुख हुनुहुन्छ कृष्णबहादुर बोरा, होइन? हामीले यो कुराकानी गरिरहेको छौँ, जनताले धेरै दुःख भोग्नु पर्यो र कर तिर्नुपर्छ, बानीको पनि विकास गर्नुपर्छ भन्ने हामी कुराकानी गरिरहँदा तपाईँको प्रश्न के छ?
मैले अलिकता तपाईँसँग के बुझ्न खोजेँ भने नि, करको दायरामा राज्यले ल्याउनु भनेको राम्रो कुरो हो र तिनकैमा कार्य मसतमा तपाईँले काम गर्नु भनेको त्यो पनि एउटा राम्रो प्रश्नहरू हो। हामीलाई एउटा कुरो यो जानकारी के गरिदिनुहोस् भने, जनतालाई कर भन्ने कुरो यो तपाईँको तेल नुन यो तपाईँको लिपस्टिकमा मात्रै लाग्ने हो कि यो ठुला ठुला पोलोडिङ गरेर जग्गा बेच्ने व्यक्तिहरूको व्यक्तिहरूले पनि लाग्ने हो? एउटा कुरो त्यसलाई क्लियर गरिदिनु पऱ्यो, किनभने पछि दाल 100 रुपियाँको किन्न त त्यहाँ कर तिरियो, यता तपाईँले अघि तपाईँको होइन रातो पुलबाट यो कल गर्नुभएको थियो, उहाँले त्यो के अरे सामाजिक कर पनि तिरिराख्नु भएछ। तर यो तपाईँको करोडौँ रुपियाँको जग्गाहरू किनबेच गरिरहेछ, करोडौँ रुपियाँको तपाईँको घरबारहरू किनबेच गरिरहेको हुन्छ,
थ्याङ्क यू सर, थ्याङ्क यू। समय धेरै कम छ सर, थ्याङ्क यू सो मच हामीलाई कल गर्नुभयो। उहाँको प्रश्न बडो महत्त्वपूर्ण थियो सर, होइन? छोटोमा जवाब दिनु सर, त्यसपछि तपाईँले भनेको कुराहरू अन्य हाम्रो जिज्ञासा पनि बाँकी छन् फेरि। प्लिज,
ठिक छ, एकदम चाहिँ राम्रो प्रश्न गर्नुभएको छ तपाईँको। चाहिँ अब दैनिक उपभोग्य वस्तुहरूमा चाहिँ कर लाग्ने र प्लटिङ गर्ने चाहिँ व्यवसायीहरू जसले करोडौँको कारोबार गर्छन् त्यसमा कर लाग्ने कि नलाग्ने भन्ने सन्दर्भलाई चाहिँ जोड्दाखेरि के छ भने, प्लटिङ गर्नेहरूले पनि आय आर्जन गर्दाखेरि चाहिँ कर तिर्नुपर्छ। तपाईँको अब कस्तो छ भने, जग्गा जसको होल्डमा छ उसले बिक्री गर्दाखेरि 10 वर्षभन्दा बढी चाहिने समय चाहिने के 10 वर्षभन्दा कम अवधि होल्ड गरेकाको हकमा चाहिँ तपाईँको के छ भने पुँजीगत लाभ कर चाहिने तपाईँको त्यो खरिद बिक्री गर्दाकै अवस्थामा मालपोत कार्यालयमा संकलन हुन्छ, होइन? यो व्यवस्था चाहिँ छँदैछ। अरू जसले चाहिँ प्लटिङ गरेर चाहिने आय आर्जन गर्छ उसको आयमा पनि आयकर लाग्छ, यसमा मूल्यवृद्धि कर चाहिँ लाग्दैन, होइन? यो जग्गा कारोबारमा त्यही भएर आयकर लाग्छ। अब यसको चाहिँ तपाईँको के भने, अब यहाँ चाहिँ
अहिलेसम्म लाग्छ भन्ने छ, लागेर उठाएको छ कि छैन हामीले?
अब मलाई चाहिँ के भने, तत्कालै मैले यो विषयलाई चाहिँ अब भन्न सक्ने अवस्था भएन, किनभने यसको पूर्व जानकारी भएको भए मैले आफ्नो सिस्टम सर्च गरेर, होइन, यस्ता व्यवसायीहरू मेरो करको नेटमा छन् छैन भनेर मैले हेर्थेँ। त्यो हिसाबले कर चाहिँ लाग्छ कारोबार गर्ने, जुनसुकै कारोबार गरे पनि।
तर उहाँहरूलाई पनि थाहा छैन नि त, प्लटिङ गर्ने मान्छेले हामीले कर तिर्नुपर्छ भन्ने त उहाँलाई फिलिङ नै छैन।
हो, अब त्यो छैन भनेदेखि यही चाहिने एफएम मार्फत चाहिँ म उहाँहरूलाई चाहिँ करको दायरामा आउन र चाहिँ प्यानमा
अब तिर्नुपर्छ है, होइन भने फेरि हामी छड्के गर्छौँ। अब गुनासोहरू आए सर, ब्याङ्किङ कारोबारहरू पनि बढेको रहेछ, एउटा मात्रै तपाईँहरू डेस्क राख्नु भएको रहेछ, होइन? त्यसले गर्दा पनि जनता घन्टौँ कुर्नु पऱ्यो र एजेन्टहरू राखेको कुराहरू पनि आयो, जसले चाहिँ ब्याङ्कको काउन्टरमा गएर चाँडो काम गरिदिने यो कुराहरू पनि सुनियो, 1500 रुपियाँ लिएर। यो यस्तो किन भइरहेछ सर, कर्मचारीहरू एजेन्टहरू किन राख्नुहुन्छ सर जनतालाई, जताबाट पनि फेरि मारे, एकातिर कर पनि तिराउने, अर्कोतिर ढाड पनि सेक्ने फेरि।
अब यो यसो छ है, अब यसमा चाहिँ अलिकति जाने के गलत फर्मिङको कुराहरू पनि छ नि जस्तो मलाई लाग्छ। नम्बर वान चाहिँ के हो भने, मैले त्यही कुरो चाहिँ भन्दै थिएँ, तपाईँको गत विगत वर्षहरूमा नेपाल राष्ट्र ब्याङ्कमा राजस्व दाखिल गर्ने काम हुन्थ्यो र चाहिने तपाईँको कार्यालयमा चाहिँ सानोतिनो अथवा 10,000 रुपियाँसम्मको आयकरको चाहिने मूल्यवृद्धि कर अथवा जुनसुकै कर चाहिँ 10,000 रुपियाँसम्म चाहिँ कार्यालयबाट असुल हुन्थ्यो र त्यो पनि अन्तर्गत फेरि राष्ट्र ब्याङ्कमा लगेर हामीले राजस्व खातामा दाखिल गर्थ्यौँ, त्यो सुविधा थियो। अब यो नेपालभरका 49 राजस्व कार्यालयमा यसभन्दा पहिला नै तपाईँको चाहिने ब्याङ्किङ प्रणाली मार्फत चाहिँ राजस्व सङ्कलन गर्ने काम भइरहेको र धनगढीमा मात्रै चाहिँ त्यो व्यवस्था नभएको हुनाले चाहिने अहिले चाहिने यो साउनदेखि लागु हुने गरी अर्थ मन्त्रालयले चाहिँ एभरेस्ट ब्याङ्क लिमिटेडसँग सम्झौता गरेर उहाँहरूलाई राजस्व उठाउने जिम्मा दिएको छ, होइन? त्यसैले अब हाम्रो अन्तर्राष्ट्रिय कार्यालयको प्राङ्गणमा एभरेस्ट ब्याङ्क लिमिटेडको चाहिँ एउटा शाखा त्यहाँ रहेको छ र त्यो शाखा मार्फत चाहिँ राजस्व सङ्कलनको काम हुन्छ, होइन? त्यहाँ करदाताहरूले चाहिँ त्यहाँ चाहिँ बुझाउन सक्नुहुन्छ। अब मैले अघि के भने, एकदम भिडभडाक भयो, होइन? एजेन्टहरू मार्फत चाहिँ तपाईँको चाहिँ के भने, अब त्यहाँ पैसा लिएर सुविधा दिने काम पनि भयो भनेर जुन यहाँले भन्नुभयो। अब एउटा त चाहिँ के छ भने, अब मैले अघि भन्दै थिएँ 38,000 चाहिने ट्याक्स पेयरहरू छन्, उहाँहरू सबै चाहिँ एकचोटि आइदिनु भयो भने भिड त हुन्छ नै, होइन? त्यसैले यसलाई त के भने, असोज मसान्तसम्म आय विवरण दिने म्याद हो, असोज मसान्तसम्म चाहिँ तपाईँको कर बुझाउँदा हुन्छ, होइन? तब तपाईँको चाहिँ नि त्यो हिसाबले चाहिँ त्यही अनुसार प्लानिङ गरेर आइयो भने अलिक भिड कम हुन्छ। अनि साउनमा किन पनि भिड बढी भयो भन्दाखेरि चाहिँ तपाईँको अन्तशुल्क नवीकरण गर्ने अन्तिम म्याद पनि यो साउन महिना हो, त्यो हिसाबले पनि चाहिँ अलिकति भिड भयो। सम्भवतः मलाई के लाग्छ, आजबाट चाहिँ एकदमै कम हुन्छ, अब आज भदौ पनि त एकदम कम हुन्छ, होइन? त्यो भिड भाडा हुन्न। अनि अर्को चाहिँ तपाईँको, अब यो एजेन्टहरू राखेर चाहिँ तपाईँको चाहिँ ढाड सिक्ने काम गरियो भनिहाल्छ नि, यो एजेन्ट राख्ने काम त अन्तर्राष्ट्रियले गर्दै गर्दैन, किनभने अब राजस्व लिने
तर त्यस्तै किसिमको बिचौलिया टाइपको त भयो नि त त्यो
हो त्यहाँ के छ भने यो अनलाइन चाहिँ आयबीमा प्रविष्टि गर्नको लागि जो चाहिँ तपाईँको प्राइभेट सेक्टरबाट अफिस राखेर काम गरिएका छन् उहाँहरूले चाहिँ यो काम गरेको छ कि छन् कि जस्तो चाहिँ मलाई लाग्यो यहाँ कुरो सुन्दा
अब त्यसलाई अनुगमन गर्नु पर्यो सर तपाईँलाई मैले सचेत गराए
म बैंकसँग पनि कुरा गर्छु र उनीहरूसँग
एउटा अर्को डेस्क पनि थप्नु पर्यो सर त्यहाँ अब जनतालाई अलिकति
होइन यस विषयमा मैले एभरेस्ट बैङ्क लिमिटेडका धनगढी ब्रान्चका चाहिँ म्यानेजर साहबलाई भने पनि छु होइन उहाँले हेर्नुमा पनि छ र उहाँले चाहिँ के भने कर्मचारी व्यवस्था गरेर म अर्को डेस्क पनि राख्छु भन्नुभएको छ अब हेरौँ
थ्याङ्क यू सर बडो महत्त्वपूर्ण काम गरिसक्नु भएको छ यहाँलाई पुनः पनि बधाई तथा शुभकामना दिन चाहन्छु आज हाम्रो प्रदेश या प्रदेश नम्बर साथमा चाहिँ ओल्के पर्व पनि रहेको छ त्यसको पनि शुभकामना छ यहाँले पनि भन्न सक्नुहुनेछ
हस् ल धन्यवाद छ मेरो पनि के छ भने अब सबै चाहिँ व्यवसायीहरूलाई करको दायरामा आइदिनुहोस् बिल विधेयक जारी गरिदिनुहोस् होइन अनुगमन गर्दा सहयोग गरिदिनुहोस् ताकि चाहिँ कुनै दण्ड जरिमान नपरोस् र कर कानुनको पालना होस् सबैको मर्यादा रहोस् त्यसको लागि चाहिँ सहयोगको अपेक्षा गर्दछु
थ्याङ्क यू सर थ्याङ्क यू आदरणीय सुधा मानवहरू आजको यो विशेष कुराकानी हामीसँग तातो बहसमा हुनुहुन्थ्यो र आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत हुनुहुन्थ्यो कृष्णबहादुर बोहरासँग हामीले चर्चा परिचर्चा र यो बहस गर्यौँ सुनिदिनु भयो आभार व्यक्त गर्छु प्राविधिक रूपमा सहयोग गर्ने आरडीलाई आभार व्यक्त गर्दै आजलाई म पनि बिदा माग्छु हवस् नमस्कार।